नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं श्रीया नेपाल र रत्नावली शर्मा। आज 2079 साल वैशाख महिनाको 12 गते सोमबार, वैशाख कृष्ण पक्ष नवमी तिथि, तदनुसार अप्रेल 25 तारीक सन् 2022, नेपाल सम्बत 1142। स्थानीय तह निर्वाचन 2079 मनोनयन दर्ताको पहिलो दिन देशभरि 10,533 जनाले मनोनयन दर्ता गराएका छन्। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकाले मुख्य खबरको रूपमा छापेका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। 10,000 भन्दा बढ़ीको उम्मेद्वारी दर्ता शीर्षकमा छापिएको खबर हो यो। निर्वाचन आयोगले पहिलो दिन दर्ता भएको संख्या सांकेतिक मात्रै भएको टिप्पणी गरेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले 753 स्थानीय तहमा नै निर्वाचन अधिकृतको कार्यालय मार्फत मनोनयन दर्ता शुरू भएको बताउनुभयो। उम्मेद्वारी दर्ता भएकामा ठूलो संख्यामा स्वतन्त्र उम्मेद्वार छन्। आइतबार अबेरसम्म सत्तारूढ़ गठबन्धन र अन्य दलले उम्मेद्वारको टुंगो लगाउन बाँकी रहँदा मनोनयन दर्ता गराउनेमा बढ़ी स्वतन्त्र उम्मेद्वार रहेका छन्। एकै दिन मनोनयन दर्ता राख्दा निर्वाचन तालिका प्रभावित हुने हुनाले दलहरूकै सुझावमा आयोगले वैशाख 11 र 12 गते गरी दुई दिन मनोनयन दर्ता गर्न लागेको हो। तर आयोगको अपेक्षा विपरीत दर्ताको अन्तिम दिन सोमबार उम्मेद्वारको चाप बढ़ने देखिएको छ। आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अरियालका अनुसार उम्मेद्वारी दर्ता गराएकोमा 7,027 पुरूष र 3,506 जना महिला रहेका छन्। आयोगले अध्यक्ष प्रमुख पदका लागि मनोनयन दर्ताको पहिलो दिन 987 जनाको उम्मेद्वारी परेको जनाएको छ, जसमध्ये 910 पुरूष र 77 जना महिला तथा अन्य समूहबाट उम्मेद्वारी परेको छ। उपप्रमुख पदका लागि 508 जनाको उम्मेद्वारी परेको छ। उपप्रमुखमा अधिकांश महिला रहेका छन्। उपप्रमुख पदमा 113 पुरूष र 395 जना महिलाले उम्मेद्वारी दर्ता गराएका छन्। ओडा अध्यक्ष पदका लागि 3,190 जनाको उम्मेद्वारी परेको छ, जसमध्ये 2,814 पुरूष र 107 जना महिला रहेका छन्। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ।
स्थानीय तह निर्वाचनमा उम्मेद्वारी दिने पहिलो दिन ठूला दलले आफ्ना उम्मेद्वार टुंगो लगाउन नसक्दा मनोनयन दर्ता न्यून देखिएको छ। देशभरका स्थानीय तहमा 10,533 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार उम्मेद्वारी दिनेमा 33.28% अर्थात 3,506 जना महिला रहेका छन्। पालिका प्रमुख र अध्यक्षमा 987 जनाले उम्मेद्वारी दिएका छन्, जसमा पुरूष 910 र महिला 77 जना रहेका छन्। एक अर्काको दाउ हेर्दै प्रमुख दल पहिलो दिन 10,533 मात्र उम्मेद्वारी, गठबन्धनमा उम्मेद्वार टुंग्याउन अझै सकस शीर्षकमा कान्तिपुरले यो प्रसंगलाई मुख्य प्रसंग बनाएको छ भने नयाँ पत्रिका दैनिकले पहिलो दिन ठूला दलको उम्मेद्वारी नै परेन, सत्ता गठबन्धनभित्र धेरै जिल्लामा अझै सहमति जुटेन, एमालेमा पनि केही ठाउँ किचलो, आइतबार उम्मेद्वारी दर्ता गर्ने अधिकांश साना दल र स्वतन्त्र मात्रै भन्दै मुख्य प्रसंग छापेको छ। सहमति जुट्न नसकेपछि आइतबार पहिलो दिन सत्ता गठबन्धनका तर्फबाट उम्मेद्वारी परेन। साँझ बसेको गठबन्धनका शीर्ष नेताको बैठकले विवाद रहेका जिल्लामा सीट बाँडफाँडका लागि सोमबार बिहानसम्म अन्तिम कोशिश गर्ने निर्णय गरेको छ। बैठकले पाँच दल बाहिर तालमेल नगर्ने, सोमबार बिहान 8 बजे अध्यक्षहरूको बैठक बसेर बाँकी विवाद मिलाउन अधिकतम कोशिश गर्ने र समझदारीलाई सबै पक्षले इमानदारी साथ पालना गर्ने निर्णय गरेको छ। बैठकमा आइतबार साँझसम्म जिल्ला जिल्लामा बनेको सहमतिबारे संयन्त्रका नेताहरूले शीर्ष नेतालाई ब्रिफिङ गर्नुभएको छ। माओवादी नेता वर्षमान पुनले आइतबार साँझसम्म गठबन्धनमा 75% ठाउँमा सहमति जुटिसकेको बताउनुभयो। विवादित जिल्लामा गठबन्धनले बाँडफाँड गर्न आज अन्तिम कोशिश गर्ने भन्दै नयाँ पत्रिकाले समाचार छापेको छ। यता आन्तरिक विवादका कारण कांग्रेसले आइतबार रातिसम्म महानगर उपमहानगरका मेयर र उपमेयरको उम्मेद्वारको समेत टुंगो लगाउन सकेको छैन भन्दै नयाँ पत्रिका अगाडि लेख्छ। आइतबारको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले महानगरका मेयर उपमेयर बारे निर्णय लिने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ। पार्टीका सम्बन्धित महानगरपालिका कार्य समितिको सिफारिश र प्रदेश कार्य समितिको रायसहित केन्द्रमा आएको नाम मध्येबाट सभापतिले उम्मेद्वार तय गर्नुहुनेछ। कांग्रेसको भागमा विराटनगर, काठमाडौँ र ललितपुर महानगरको मेयर तथा वीरगंज भरतपुर र पोखरा महानगरको उपमेयर परेको छ। त्यस्तै सात उपमहानगर पनि कांग्रेसले पाएको छ। बैठकले उम्मेद्वार चयन गर्ने संसदीय समिति पनि गठन गरेको छ। 25 सदस्यीय समितिमा 13 पदाधिकारी सदस्य रहनेछन्। सभापति देउवाको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई संसदीय समितिको सदस्य राखिएको छ। गत महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गर्नुभएका शेखर कोइराला भने सहमतिमा समितिमा अटाउनु भएको छैन। बाँकी सदस्य पछि केन्द्रीय सदस्यबाट मनोनित गरिने नेपाली कांग्रेसले जनाएको छ भन्दै नयाँ पत्रिकाले छापेको छ। यता नयाँ पत्रिकाले नै दुई जिल्लामा मात्र एमालेको उम्मेद्वारी दर्ता, केही ठाउँमा विवाद शीर्षकमा अग्रपृष्ठमै समाचार छापेको छ। प्रमुख विपक्षी दल एमाले पनि मनोनयनको पहिलो दिन नगर्ने मात्रामा उम्मेद्वारी दर्ता गराएको छ। 753 पालिका मध्ये अधिकांशमा दुई दिन अगावै उम्मेद्वारी टुंग्याइसके पनि एमाले पहिलो दिन दुई जिल्ला बाहेक अन्यमा उम्मेद्वार दर्ता गराएको छैन। केही ठाउँमा त चरम विवाद समेत देखिएको छ। एक महानगर र दुई उपमहानगरमा त मेयर उपमेयरको विवाद नै टुंगो लगाउन सकेको छैन। दोलखाको नौपालिका र ताप्लेजुङका केही पालिकामा आइतबार उम्मेद्वारी दर्ता भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। यसबाहेक सबै स्थानीय तहमा सोमबार मात्रै उम्मेद्वारी दर्ता गराउने एमालेको तयारी रहेको छ। सत्ता गठबन्धनको सीट बाँडफाँड र उम्मेद्वारी हेरेर मात्र मनोनयन गर्ने एमालेको रणनीति छ। सीट बाँडफाँड र उम्मेद्वारी टुंग्याउने ढिलाइले सत्तारूढ़ गठबन्धन सबै जिल्लामा कार्यान्वयन नहुने र कार्यान्वयन भएका पालिकामा पनि विद्रोही उम्मेद्वार खड़ा हुने एमालेको अनुमान छ। दुई जिल्लामा मात्र एमालेको उम्मेद्वारी दर्ता, केही ठाउँमा विवाद, नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ।
कांग्रेस घोषणा पत्र समुन्नतिको आधार सबल स्थानीय सरकार, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। नेपाली कांग्रेसले सबल स्थानीय सरकार मार्फत विविधतालाई एकतामा जोड्दै मुलुकमा समुन्नतिको ढोका खोल्ने प्रतिबद्धता जनाएको छ। यही वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा संकल्प प्रस्ताव घोषणा पत्र सार्वजनिक गरी कांग्रेसले सबल स्थानीय सरकार मार्फत संघीयता, लोकतन्त्र र आर्थिक विकासको ढोका खोल्न सकिने भन्दै यस्तो प्रतिबद्धता गरेको हो। संविधानको मर्म र भावना अनुरूप संघ र प्रदेश सरकार स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्ने कांग्रेसले स्पष्ट पारेको छ। सबल स्थानीय सरकार समुन्नत गाउँ समुन्नत नगर भन्ने मूल नारा तय गरेको कांग्रेसले पाँच पिलरको आर्थिक विकासको नमूना अघि सारेको छ। उसले शिक्षा, स्वास्थ्य सेवा, प्रवाह, प्राकृतिक स्रोत, वातावरण, स्थानीय पूर्वाधारका साथै कृषि, रोजगारी र उद्यमशीलतालाई जोड़ दिएको छ। असल शासन, पारदर्शिता र जवाफदेही, नागरिकसँगको सहकार्य, नागरिक स्वतन्त्रता, सामाजिक रूपान्तरण, संघ र प्रदेशसँगको समन्वयमा कानूनी, नीतिगत तथा संस्थागत क्षमता विकास, स्रोतको समुचित व्यवस्थापनमा कांग्रेसले जोड़ दिएको छ। नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। यसैबीच राजधानी दैनिकको अग्रपृष्ठमा जसपाको घोषणा पत्र पहिचान, संघीयता, सुशासन र सदाचारमा जोड़ शीर्षकमा खबर छापिएको छ। सत्तारूढ़ जनता समाजवादी पार्टी नेपाल जसपाले स्थानीय तह निर्वाचन 2079 लागि आइतबार घोषणा पत्र सार्वजनिक गरेको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमबीच पार्टी शीर्ष नेताहरूले सामूहिक रूपमा घोषणा पत्र सार्वजनिक गरेका हुन्। संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक कुमार राई लगायतका नेताहरूले घोषणा पत्र सार्वजनिक गरेका हुन्। जसपाले पहिचान, संघीयता, सुशासन र सदाचार, स्थानीय सरकार समृद्धिको मूल आधार भन्ने मूल नाराका साथ घोषणा पत्र तयार गरेको छ। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ।
स्थानीय तहको आसन्न निर्वाचनमा राजनैतिक दलहरूले समृद्धिका अनेकन सपना देखाएका छन्। तर त्यस्ता सपनालाई भूई तहका नागरिकले भोगिरहेका दुःख र हैरानीले गिजाइरहेको जस्तो देखिन्छ। दलहरूले घोषणा पत्र मार्फत खानेपानीको पहुँच, घर दैलोमै स्वास्थ्य सेवा, ओडा तहसम्म सड़क सञ्जालदेखि विद्यालयमा विद्युत र इन्टरनेटको पहुँचसम्ममा जुन खालका प्रतिबद्धता अघि सारेका छन् अधिकांश त तत्काल पूरा हुन सक्ने पनि देखिँदैनन्। सबैजसो दलले घोषणा पत्र ओडा तहसम्म सड़क पुर्याउने आश्वासन बाँडेका छन्। माओवादी केन्द्रले जारी गरेको चुनावी अपीलमा लेखिएको छ, सबै पालिकाको केन्द्रसम्म कालो पत्रे सड़क निर्माण गरी राष्ट्रिय सड़क सञ्जालमा जोड़ने व्यवस्था मिलाइनेछ। कांग्रेसको घोषणा पत्रमा भने सबै गाउँ नगरपालिका केन्द्रमा पक्की सड़कको पहुँच पुर्याउने, सबै गाउँ नगरपालिका केन्द्रबाट ओडा केन्द्रसम्म सड़क पुर्याउने उल्लेख छ। एमाले घोषणा पत्रमा प्रत्येक पालिका केन्द्रलाई पक्की सड़कले जोड़ने, प्रत्येक ओडा केन्द्रलाई सड़क पूर्वाधार मार्फत पालिका केन्द्रसँग जोड़ने, हरेक बस्तीमा उपयुक्त यातायात पूर्वाधारबाट नजिकको प्रशासनिक केन्द्र र बजारसँग जोड़ने भनिएको छ। जनता समाजवादी पार्टीले त एक कदम अगाडि बढ़ेर लेखेको छ, सबै पालिकामा बस पार्क बनाइनेछ। दलहरूले जति सपना दलहरूले सड़क सपना जति बाँडे पनि त्यसको धरातल दुःख लाग्दो छ। सड़क विभागका अनुसार 753 गाउँपालिका मध्ये 221 अहिलेसम्म कालोपत्रे सड़क बनेको छैन। 21 पालिकामा ट्र्याक नै खुलेको छैन भने कतिपय पालिकाको केन्द्रसम्म जोड्ने सड़क समेत छैन। सड़क विभागका अनुसार औसतमा 1 किलोमिटर सड़क बनाउन 5 करोड़ रूपियाँ लाग्छ, जसमा पुल समेतको हिसाब गरिएको हुन्छ। घोषणा पत्रमा सपना, भूई तहमा दुःख कान्तिपुरले अग्रपृष्ठमा छापेको छ।
तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन र सन्देश।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो
छैन? सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। 572 बिघा हडपेको आरोपमा 111 विरूद्ध भ्रष्टाचार मुद्दा, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। कञ्चनपुर स्थित तत्कालीन महेन्द्रनगर नगर विकास समितिको 572 बिघा अवैध रूपमा बिक्री गरी भ्रष्टाचार गरेको आरोपमा 111 जना विरूद्ध आइतबार विशेष अदालतमा मुद्दा परेको छ, जसमा समितिका 3 कार्य समितिका पदाधिकारी, समितिका कर्मचारी, मालपोतका कर्मचारी र जग्गा किन्नेहरू रहेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूबाट 32 करोड़ बिगो माग दावी गरेको छ। समितिका तत्कालीन अध्यक्ष पल्टु राणा सहित 25, अर्का तत्कालीन अध्यक्ष गोपाल रसाइली सहित 64 र अर्का अध्यक्ष कान्तुराम पनेरु सहित 22 जना रहेका छन्। राणाको पालामा 10 करोड़, रसाइलीको पालामा 21 करोड़ र पनेरुको पालामा 80 लाख भ्रष्टाचार भएको ठहर अख्तियारले गरेको छ। माओवादी केन्द्र सरकारमा भएका बेला रसाइली समिति अध्यक्ष भएका थिए। त्यसबेला सबैभन्दा बढ़ी जग्गा अवैध रूपमा बिक्री भई 21 करोड़ भ्रष्टाचार भएको जनाइएको छ। रसाइलीबाट 2.94 करोड़ रकम बराबरको बिगो माग दावी गरिएको छ। उनलाई समितिको स्वामित्वमा रहेको जग्गा गैर कानूनी तवरले लीज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ। यो खबर अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ।
अब आजका पत्र पत्रिकामा प्रकाशित केही सम्पादकीय हेरौं। फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। सरकारी उपेक्षामा परराष्ट्र थिंक ट्याङ्क कान्तिपुरको सम्पादकीय हो यो। कान्तिपुर सम्पादकीयमा लेख्छ, नेपालको कूटनीति तथा द्विपक्षीय बहुपक्षीय मामिलामा सरकारको होसल्याङ्गी पारा सर्वत्र झल्किन्छ। महत्वपूर्ण मुलुकमै महीनौसम्म राजदूत पद खाली हुँदा पनि सरकारलाई केही बित्दैन, अनि अपवाद बाहेक अपेक्षित दक्षता नभएका जथाभावी राजदूत तोकिनु पनि नियमित नियति जस्तै भइसकेको छ। परराष्ट्र मन्त्रालय नै चुस्त दुरूस्त छैन। मुलुकको कूटनीति हाँक्न मियो बन्नुपर्ने यो निकाय सम्बन्धित महत्वपूर्ण मामिलाहरूमा बोधार्थ मन्त्रालय जस्तो मात्र देखिन्छ। देशको कूटनीति यसरी अस्तव्यस्त हुँदा समस्या निदान गरी समाधानका निम्ति औषधि विधि बनाउनु पर्ने दायित्व विश्वविद्यालयहरूका अतिरिक्त सम्बन्धित थिंक ट्याङ्कहरूको हो। तर यस सम्बन्धी मुलुकको एउटै सरकारी थिंक ट्याङ्क परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान आफै सरकारी उपेक्षाको शिकार छ। अन्तर्राष्ट्रिय मामिलामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने यो संस्था सरकारको भर्ती स्थलमा सीमित छ भन्दै कान्तिपुरले सम्पादकीय उठाएको छ। आजको गोर्खापत्र दैनिकले मेलम्ची खानेपानीको प्रसंगलाई सम्पादकीयमा छापेको छ। किशुनजीको सपना शीर्षकमा बढ्दो शहरीकरण तथा जनसंख्याका कारण काठमाडौँ उपत्यका 50 को दशकमा खानेपानीको अभाव हुँदै थियो। त्यस बेला नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद भट्टराई अर्थात किशुनजीले काठमाडौँमा 2048 सालको आम निर्वाचनको प्रचार प्रसारका क्रममा पहिलो पटक सिन्धुपाल्चोक स्थित मेलम्ची खोलाको पानी राजधानी ल्याउने घोषणा गरेसँगै मेलम्ची खाने पानी बारेको चर्चा आरम्भ भयो। किशुनजीले मेलम्ची ल्याउन देखेको सपना पूरा हुन 3 दशकको अवधि नै कुर्नु पर्यो। यसबीचमा मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा विभिन्न राजनैतिक भूकम्प नै गए। आइतबार काठमाडौँ नयाँ बानेश्वरमा रहेको पानी वितरण केन्द्रबाट पानीको निकास खानेपानी मन्त्री उमाकान्त चौधरीले खुला गर्नुभएपछि काठमाडौँवासीको फेरि मेलम्चीको खानेपानीको स्रोतमा पहुँच पुगेको छ भन्दै किशुनजीको सपना शीर्षकमा गोर्खापत्रले सम्पादकीय उठाएको छ। व्यवसाय गर्नु भनेकै जोखिम मोल्नु हो, लाभ र हानि व्यवसायका चरित्र हुन्, तर नेपाली निर्माण व्यवसायीहरू भने सधैँ लाभ नै हुनुपर्छ भन्ने मान्यतामा देखिन्छन् र त्यही अनुरूपका व्यवहार गर्दै आइरहेका छन्। समयमा काम नगर्ने छवि बनाएका निर्माण व्यवसायीले पछिल्लो समयको मूल्य वृद्धिलाई कारण देखाएर आइतबारदेखि निर्माण होलिडे घोषणा गरेको विषयलाई नागरिकले काम नगर्ने ठेकेदारलाई मौकै मौका शीर्षकमा सम्पादकीय उठाएको छ भने यता अन्नपूर्ण पोस्टले राजनीतिमा बाहुबली र धनबली शीर्षकमा सम्पादकीय छापेको छ। त्यस्तै कारोबार दैनिकले आयातमुखी अर्थतन्त्रको पुनर्संरचना आवश्यक रहेको भन्दै आफ्नो सम्पादकीयमा उठाएको छ।
विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयपछि अब बाँकी खबरहरू। भूकम्पपछिको पुननिर्माण कति बाँकी शीर्षकमा अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा खबर बनाएको छ। आज वैशाख 12 गते 2072 सालमा आजकै दिन गोर्खाको बारफाकलाई केन्द्रबिन्दु बनाएर बिहान 11:56 7.8 रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसबाट हजारौंको ज्यान गयो भने 7 खर्ब भन्दा बढ़ीको भौतिक संरचनामा क्षति पुगेको थियो। महाभूकम्प गएको 2 हप्तासम्म पनि ससाना परकम्पहरू गएका थिए। वैशाख 29 गते सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर गएको 6.8 रेक्टर स्केलको भूकम्पले थप क्षति पुर्याएको थियो। विनाशकारी भूकम्पबाट 32 जिल्लामा क्षति पुगेको थियो भने 14 जिल्लामा आंशिक क्षति भएको तत्कालीन राष्ट्रिय पुननिर्माण प्राधिकरणको तथ्याङ्क छ। त्यही भूकम्पबाट ध्वस्त भौतिक संरचना अझै पनि पूर्ण रूपमा ठडिसकेका छैनन्। पुननिर्माणको काम सम्पन्न हुन अझै 2 वर्ष लाग्ने सरकारको भनाइ छ। भूकम्पमा 8,790 जनाको मृत्यु भएको थियो भने 22,300 घाइते भएका थिए। भूकम्पका कारण 1,164 स्वास्थ्य चौकी, 8,66,207 निजी घरहरू, 2,656 सरकारी घरहरू, 920 सांस्कृतिक सम्पदाहरू, 7,583 विद्यालय र 49,681 कक्षा कोठाहरू क्षतिग्रस्त भएका थिए। भूकम्पपछिको पुननिर्माण कति बाँकी अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ।
अब केही प्रसंगहरू। छोटकरीमा न्याय परिषदले जिल्ला र उच्च अदालतमा न्यायाधीशहरूको नियुक्तिका लागि मापदण्ड बनाउन 3 सदस्यीय समिति बनाएको छ। कायमुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्कीको अध्यक्षतामा आइतबार बसेको बैठकले नियुक्तिको मापदण्ड निर्माणका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा, न्याय परिषद सदस्य रामप्रसाद भण्डारी र न्याय परिषद सचिव देवेन्द्र ढकाल रहेको समिति गठन गरेको हो। न्यायाधीश नियुक्ति गर्न मापदण्ड बनाइदै कान्तिपुरले अग्रपृष्ठमा छापेको छ।
मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण शुरू भएको छ। खानेपानी मन्त्री उमाकान्त चौधरीले आइतबार काठमाडौँको नयाँ बानेश्वर स्थित मेन भवन वितरण केन्द्रबाट मेलम्चीको प्रशोधित पानी वितरण शुरू गर्नुभयो। घर घरका धारामा पठाइएको प्रशोधित पानी पूर्ण रूपमा शुद्ध रहेको जनाइएको छ। मेलम्चीको पानी वितरण गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ।
र वसन्त ऋतुको आगमनसँगै पर्यटकीय सिजन काठमाडौँ उपत्यका सहित देशभरका पर्यटकीय होटलहरू भरिएका छन्। कोविड महामारीले थलिएका उपत्यकाका 5 तारे होटलहरू अहिले औसत 70% अकुपेन्सीमा सञ्चालन भइरहेका छन्। त्यस्तै उपत्यका बाहिर पर्यटकीय होटलहरू पनि आन्तरिक पर्यटकले नै भरिन थालेका छन्। बढ्दै पर्यटक, तारे होटलमा 70% अकुपेन्सी, नयाँ पत्रिकाले खबर छापेको छ।
यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विभिन्न प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै रत्नावली शर्मा र श्रेया नेपाल पनि विदा हुन्छौं। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।